مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے الیکشن کی خصوصی نشریات کے ساتھ میں ہوں یاسمین جمیل، اور میرے ساتھ ہیں
شہناز عزیز۔ السلام علیکم۔
اس ایک گھنٹے کے پروگرام میں آپ کے ساتھ رہیں گے اور بہت سارے تجزیہ کار بھی، اور ہماری گفتگو کا آج موضوع ہے الیکشن کے نتائج اور ان کے اثرات۔ اور جیسا کہ انتخابی نتائج آپ سب جانتے ہیں تقریباً مکمل ہو چکے ہیں، اور پروجیکٹڈ نتائج کے مطابق مرکز اور صوبوں میں پارٹی پوزیشن بھی واضح ہو گئی ہے، اور پاکستان تحریک انصاف پہلی بار نظر آ رہا ہے کہ مرکز میں اپنی حکومت بنا سکتی ہے، اور صوبائی سطح پر بھی اسے اس میں لگتا ہے کہ کامیاب ہو جائے گی۔
بلکہ عمران خان کی جو تقریر ہے آج کی، اسے وکٹری سپیچ کہا جا رہا ہے ان کی۔
ہاں، لیکن اس کے باوجود ہم بات یہ کریں گے کہ نئی حکومت کو کچھ نئے بھی اور کچھ پرانے چیلنجز بھی درپیش ہوں گے، اور عمران خان کی نئی ٹیم جسے مرکز میں اقتدار کا کوئی تجربہ نہیں ہے، کیا ان وعدوں کی بنیاد پر جس کا تذکرہ وہ اپنی انتخابی مہم میں بھی کرتی رہی ہے، اور جو عمران خان نے آج بھی ایک تقریر کی ہے اپنی کامیابی کے بعد، اپنی پروجیکٹڈ کامیابی کے بعد پہلی بار، اس میں بھی کچھ وعدے کیے ہیں، تو کیا یہ وعدے وہ پورے کر پائیں گے اور کیسے؟ اس بارے میں ہم اپنے تجزیہ کاروں کی رائے حاصل کریں گے اور آپ تک پہنچائیں گے، لیکن پہلے ہم آپ کو ایک جھلک سنواتے ہیں آج عمران خان کی اس تقریر کی جو انہوں نے اپنی پروجیکٹڈ کامیابی کے بعد پہلی بار کی۔
میں آپ کے سامنے، قوم کے سامنے آج یہ کہہ رہا ہوں کہ ہم پاکستان کو ایسے چلائیں گے جو کبھی پاکستان پہلے نہیں چلایا گیا، وہ گورننس دیں گے جو کبھی پاکستان میں پہلے ایسی گورننس نہیں آئی، اور وہ شروع کریں گے اپنے آپ سے، اپنے آپ کو اداروں کے نیچے لے کے آئیں گے اور سادگی قائم کریں گے۔ ہم نے بزنسز کے ساتھ مل کے، ہم نے اپنی بزنس کمیونٹی کے ساتھ مل کے پالیسیز بنانی ہے۔ آج پھر میرا یہ جو دوسرا پلیج یہ آپ سے ہے کہ انشاءاللہ ہم ٹیکس کلچر ٹھیک کریں گے۔ لوگ اس لیے ٹیکس دیں گے کہ ان کو پتا چلے گا ان کا ٹیکس ان کے اوپر خرچ ہوتا ہے، ان کا ٹیکس چوری نہیں ہوگا۔
تو سامین، یہ عمران خان کی تقریر تھی جسے ان کی وکٹری سپیچ کہا جا رہا ہے۔ ہمارے ساتھ متعدد ہمارے اینالسٹ آج کے پروگرام میں شامل ہوں گے، لیکن میں ساتھ ساتھ تعارف کرواتی جاؤں گی اور یاسمین، لیکن پہلے ڈاکٹر عبدالجبار خان صاحب سے میں پوچھوں گی، جو کہ رفع یونیورسٹی میں پروفیسر ہیں، اس کے علاوہ حکمت عملی کے ماہر ہیں اور تجزیہ کار ہیں، اور میں ڈاکٹر صاحب آپ سے یہ جاننا چاہوں گی کہ جو آج کی تقریر تھی اس میں پہلی بات تو جو بہت ایک اہم تھی کہ انہوں نے یہ کہا کہ جن حلقوں پر اعتراضات ہیں ان کو ہم کھول دیں گے، اور یہ وہ چیز تھی جبکہ ان کا کہنا تھا کہ ہم نے صرف چار حلقے کھولنے کی بات کی تھی جس کے لیے ہمیں ایک بڑی لڑائی لڑنی پڑی۔ تو کیونکہ یہ تو چیزوں کا مستقبل فیصلہ کرے گا، لیکن وہ چیزیں جو کہ آج ہم اینالائز کرنا چاہتے ہیں، مثلا یہ کہ اداروں کی بالادستی کی بات، یا یہ کہ وہ کس طرح سے ٹیکس جو ہے اس کو بچا سکتے ہیں اور ٹیکس جو ہے اپنی غریب قوم کو دے سکتے ہیں، تو آپ مجھے بتائیے کہ آج کی جو تقریر ہے آپ اس میں سے کس چیز کو سمجھتے ہیں کہ قابل عمل ہے اور مختصرا، اور کون سی قابل عمل نہیں ہے؟
دیکھیے جی، دو باتیں عمران خان نے زیادہ سٹریس کیا ہے، ایک تو یہ ہے کہ چارجز آف ریگنگ آئے ہیں اپوزیشن کی طرف سے، ناؤ اٹ از این اپوزیشن، اور موسٹلی جتنے بھی بقول عمران خان کے کہ جو اسٹیٹس کو کے حامی پارٹیز ہیں ان کے ساتھ اینٹی اسٹیٹس کو پارٹی یعنی عمران خان کی اسٹرگل رہی ہے، اور الیکشنز میں ان کا مینیفیسٹو بھی یہی تھا۔ ناؤ گیون دی سیناریو، کیا یہ اپوزیشن یعنی مسلم لیگ، ایم ایم اے اور دیگر پارٹیاں، ایم کیو ایم اور اے این پی، کیا یہ توقع کر رہے تھے کہ ان کو اتنی شکست ہوگی اور آلموسٹ وائپ آف ہو چکے ہیں، خاص طور سے مذہبی جماعتیں اور کراچی میں جو ایم کیو ایم اور اس کا جو دوسرا آف شوٹ تھا پی ایس پی؟ یہ سوال ہے جو ان کو کافی ڈسٹرب کر رہا ہے، اور ان کے لیے بہت بڑا چیلنج ہوگا اپوزیشن کے لیے کہ ہمیں کیا کرنا ہے، اگرچہ پنجاب میں وہ مارجنلی عمران خان سے تھوڑے سے زیادہ ہے۔ ناؤ گیون دیٹ سچویشن، ابھی ان کی میٹنگ ہوئی ہے مسلم لیگ والوں کی، جیسے آپ کے علم میں بھی ہوگا کہ نواز شریف جیل میں ہے اور اس کے بھائی نے جو مسلم لیگ کی صدارت کر رہے ہیں انہوں نے ملاقات کی ہے اور اپنے فیوچر کی اسٹریٹجی کے حوالے سے کچھ لائن آف ایکشن دیا ہے، وہ یہ ہے کہ کل نے آل پارٹیز کانفرنس اسلام آباد میں بلا لی ہے, جس میں آبویسلی یعنی ایم ایم اے اور پاکستان پیپلز پارٹی اور دیگر پارٹیز جو کہ بری طرح سے شکست کھا چکی ہیں انتخاب میں, اور ان کو بلایا جائے گا. دے آر گوئنگ ٹو ورک آؤٹ دیئر اسٹریٹجی کہ ہمیں کس طرح لے کر چلنا ہے. حلقے کھولنے کی بات یہ ہے کہ یہ ڈیفیوز ضرور کرے گی یہ صورت حال, کہ بھائی عوام یہ کہیں گے دیکھیں جی عمران خان نے حلقے کھولنے کی بات کی تھی تو انہوں نے کھولے نہیں, اب وہ کہہ رہے ہیں جی حلقے کھول لیتے ہیں, تو اس سے سچویشن ڈیفیوز ہوگی. کیا اس سے اپوزیشن کو کوئی فائدہ پہنچے گا؟ میں سمجھتا ہوں اس سے کوئی فائدہ نہیں پہنچے گا, اور دے آر گوئنگ ٹو ورک آؤٹ دا پلان, اپنی اپوزیشن کا ایک منصوبہ بنائیں گے وہ, اور اس پر انہوں نے عمل کرنا ہے, اور وہ ایک اسٹرانگ اپوزیشن کا پوسچر لے کر چلیں گے. اب بھی پیپلز پارٹی اور ایم ایم اے اور اس کے ساتھ ساتھ مسلم لیگ نون کے پاس اتنی اسٹرینتھ یقیناً موجود ہے کہ وہ ایک کافی لیجسلیشن میں رکاوٹیں پیدا کر سکتے ہیں.
تو ڈاکٹر صاحب ایک درخواست میں آپ سے کروں گی, آپ کے فون میں ہمیں کچھ کافی یعنی شور ہے پیچھے, تو ہم آپ کو دوبارہ ملا رہے ہیں, تو آپ پلیز اٹھا لیجیے گا بند کر کے. اور یاسمین تیار ہیں, لیکن میں ذرا بتا دوں کہ اس وقت ہمارے ساتھ جو ہمارے دو اور بلکہ تین ہمارے ساتھ لوگ موجود ہیں, ہمارے ساتھ چودھری نعمان ظفر صاحب ہیں جو کہ
ہرسن انسٹیٹیوٹ کے سابق ریسرچ فیلو ہیں, انٹرنیشنل سیکیورٹی کے ماہر ہیں, اور ہمارے ساتھ شاہد صدیقی صاحب ہیں جو ایک ماہر معاشیات ہیں, کراچی سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں. تو
اور بریگیڈیئر عمران ملک صاحب بھی ہمارے ساتھ موجود ہیں,
تو ہم ان سب کا شکریہ ادا کرتے ہیں.
دفاعی امور کے ماہر جو
جی جی, تو نعمان ظفر صاحب آپ سے ہم سوال کر لیں کہ یہ بتائیے کہ اب کیا آپ کو نظر آ رہا ہے کہ عمران خان کس طرح آپ اپنی حکومت بظاہر تو نظر آ رہا ہے کہ بنا سکتے ہیں, لیکن کس پارٹی کے ساتھ یا کن پارٹیوں کے ساتھ ملا کر وہ ایک اپنی حکومت تشکیل دے سکے؟
یعنی اکثریت انہیں حاصل نہیں ہے, کیونکہ تو کون اتحاد کن پارٹیوں کا بنے گا اس وقت؟
جی نعمان ظفر صاحب
جی, آج جی جی آج کی اگر تقریر ہم دیکھیں تو ان کی باڈی لینگویج سے یہ بالکل کلیئر نظر آ رہا تھا کہ وہ بہت سیٹسفائیڈ ہیں اور بہت ایزی ہیں. اب اگر ہم بات کریں کہ وہ الائز کے کون سے ہوں گے جو ان کے ساتھ ملیں گے, تو جو آج میں نے سارا دن کو انالائز کیا ہے, تو مسلم لیگ کیو قائد اعظم جو ہے وہ اس کے اوپر غور کر رہی ہے, ان کے ساتھ ان کے رابطے سٹارٹ ہو چکے ہیں. آج جو ہے اپنا جہانگیر ترین صاحب کو یہ ٹاسک دے دیا گیا ہے کہ آپ جتنے بھی انڈیپینڈنٹ کینڈیڈیٹس ہیں جنہوں نے ون کیا ہے ان کے ساتھ فوری طور پر رابطہ کریں. تو وہ میرا خیال یہ ہے کہ خاص طور پہ پنجاب گورنمنٹ کی اگر ہم بات کریں تو جتنے بھی انڈیپینڈنٹ کینڈیڈیٹ ہیں جن کی ہم نے جن ساتھ ملاقات کی ہے جن سے ملے ہیں, تو وہ پریفر کر رہے ہیں پی ٹی آئی کی طرف جانے کی طرف انسٹیڈ ٹو گو ٹو نون. تو وہ بھی میرا خیال پوٹینشیل ان کے ساتھ ہی ہوں گے, الائز ہوں گے. تو کیو کا میں نے آپ کو بتا دیا, ان کی بھی سیٹیں اچھی ہیں, وہ بھی آ سکتی ہیں. تو باقی یہ ہے کہ ابھی بات چیت شروع ہو گئی ہے, یعنی کہ آج کے دن میں دونوں جو دو چیزیں انہوں نے کی ہیں وہ پی ایم ایل کیو اور انڈیپینڈنٹس کے ساتھ انہوں نے بات چیت شروع کر دی ہے. تو اگر یہ ان کے ساتھ مل جاتے ہیں تو بہت حد تک یہ قابل ہو جائیں گے کہ گورنمنٹ کو فارم کر دیا جائے. باقی سینٹر میں بھی ان کے پاس یہی آپشن ہے کہ انڈیپینڈنٹس ان کے ساتھ آ جائیں, تو پھر میرے خیال میں کافی حد تک ان کے لیے آسانی ہو جائے گی.
ڈاکٹر عبدالجبار سے بھی پوچھیں کہ
ان سے ہم نے فون ان کا خراب گیا تھا, دوبارہ ان سے ہم رابطہ کر رہے ہیں. اور شاہد صدیقی صاحب آپ سے میں یہ پوچھوں گی کہ آج کی تقریر میں کچھ باتیں تو سمبولک تھیں, یعنی اقتصادی صورتحال کو بہتر بنانے کے لیے, مثلاً یہ کہ وہ پرائم منسٹر ہاؤس میں نہیں رہیں گے اور ان کی ساتھی اور وہ فیصلہ کریں گے کس جگہ کا کیا کرنا ہے, اور گورنر ہاؤسز کو جو ہے وہ پبلک استعمال کے لیے وقف کر دیا جائے گا, اس طرح صاحب اقتدار ٹیکس کے پیسے پر عیاشی نہیں کر سکیں گے. تو یہ سب چیزیں ظاہر ہے کہ جو اقتصادی کرائسس ہے سب پاکستان کا جو بحران ہے اس سے یہ باہر نہیں نکال سکتی, تو یہ بتائیے کہ اس وقت کون سی چیز ہے, اور ان کے پلان جو ان کا پہلے منشور تھا پارٹی کا اور اب جو آج کی تقریر ہے وہ کون سی چیزیں ہیں اور کون سے ان کے وعدے ہیں جو پاکستان کو اس اقتصادی کرائسس سے فوری طور پر نکال سکتے ہیں؟ شاہد صاحب
بہت شکریہ. دیکھیے پہلے میں آپ سے یہ عرض کر دوں کہ جو انہوں نے وعدے کیے ہیں اور جو ان کے منشور میں ہے اور جس سنجیدگی سے آج انہوں نے پیش کیا ہے, تو میں تو یہ سمجھتا ہوں گا کہ اگر اس پر 50% بھی عمل کر لیا جائے تو پاکستان اس بحران سے نکل جائے گا جو معاشی بحران ہے. نہ صرف نکل جائے گا بلکہ ایسی ترقی ہم کر سکیں گے جس میں کہ ثمرات میں عوام کو حصہ ملے. لیکن جو بنیادی سوال اس وقت ہے وہ یہ ہے کہ انہوں نے خود ہی نظام کی تبدیلی کی بات کی ہے, کرپشن پر قابو پانے کی بات کی ہے, احتساب کی بات کی ہے, ٹیکس و ہسپتال کے نظام کی بات کی ہے، تعلیم اور صحت کی ہے، تو یہ تمام چیزیں اگر آپ ان کے 2013 کا منشور تھا اس میں شامل تھیں، اور اس میں کچھ چیزیں وہ ہیں جن کا تعلق صرف صوبوں سے تھا، وفاق سے نہیں تھا، اور ان کے پاس جو اس وقت اسمبلی میں لوگ تھے وہ نسبتاً بہتر تھے، الیکٹیبلز نہیں تھے. اب الیکٹیبلز جو بڑے پیمانے پر آئے ہیں وہ وہی ہیں جو اسٹیٹس کو کے حامی ہیں، اور وہ ان تبدیلیوں کے لیے کھلم کھلا کہتے ہیں دیز ریفارمز آن اوور ڈیڈ باڈی. تو میں ان کے خلوص پر شبہ نہیں کر رہا، مگر میرا بنیادی سوال یہ ہے کہ جب وہ ٹیکسوں کے نظام کی بات کرتے ہیں اور تعلیم اور صحت کی کرتے ہیں، تو ٹیکس چوری تو بات کی بات ہے، پہلے تو آپ ٹیکس لگائے تو صحیح. ہمارے ایگریکلچر پر ٹیکس افیکٹولی نہیں ہے، ہمارے یہاں پراپرٹی پر افیکٹولی ٹیکس نہیں ہے، ہمارے یہاں اسٹاک ایکسچینج پر افیکٹولی ٹیکس نہیں ہے. تو اگر پارلیمنٹ اور صوبائی اسمبلیاں جو ان کے ساتھ ممبران ہیں وہ اس کے لیے تیار ہی نہیں ہوتے اور ووٹ ہی نہیں دیتے، تو اس خلوص کے باوجود وہ کس طریقے سے کریں گے جبکہ انہوں نے 2013 سے 2018 تک جو وعدے ایگریکلچر ٹیکس کے اور پراپرٹی کے اور تعلیم کے اور صحت کے کیے تھے. اگر میں یہ عرض کروں کہ نہ صرف انہوں نے بلکہ باقی دونوں پارٹیوں نے جو صوبے میں 100% تقریباً انحراف کیا اور اس پر عمل کرنے کی کوشش ہی نہیں کی، تو اب میں یہ دیکھنا چاہتا ہوں کہ کیا ایسی تبدیلی اس وقت آئی ہے کہ وہ یہ کر سکیں گے.
ڈاکٹر صاحب ایک سوال میں یہاں بیچ میں پوچھنا چاہوں گی آپ سے کہ ہمیں حال ہی میں ہندوستان میں یہ مثال نظر آئی، کیونکہ عمران خان نے کئی بار ملک کی لوٹی ہوئی دولت واپس لانے کی بات کی ہے، تو اس میں ایک ایمنسٹی جو ہے، تو ہم نے دیکھا کہ ہندوستان میں بھی ایمنسٹی دی گئی جس کی وجہ سے ٹیکس 45% ٹیکس کی بات ہوئی اور اس سے کافی فائدہ ہوا مودی حکومت کو. تو یہ جو ایمنسٹی ہے کیا یہ ایک امکان ہو سکتا ہے اس وقت ملک میں دولت واپس لانے کا؟ کس طرح کی چھوٹ دی جائے کہ وہ جو دولت جس کا ذکر ہوتا ہے کہ وہ اگر آ جائے تو معاشی مسئلہ حل ہو جائے گا؟
آپ نے یہ نقطہ اٹھایا ہے، میں صرف یہ عرض کر دوں کہ اگر اس پر وہ عمل کر لیں تو میرے حساب سے صرف اس ایک نقطے پر، اور جو شاید اگلے ایک مہینے میں ممکن ہوگا، تو 50% جو اکنامک پرابلمس ہیں، 50% اکنامک پرابلمس ہیں وہ ریزالو ہو جائیں گی. بلکہ میں تو یہاں تک کہوں گا کہ جو اپوزیشن احتجاج کی باتیں کر رہی ہے
جی
تو اگر ان کے ساتھ یہ عوامی سپورٹ اس مسئلے پر آ جائے اور لوگ یہ دیکھیں کہ جناب یہاں پیسہ آ گیا ہے اور تعلیم اور صحت جو ہے اس کے لیے پیسہ آ رہا ہے، ہمارے پاس جو ریزرو ڈوب رہے تھے اور ہم جو ہے ایسا لگ رہا تھا کہ ہم اپنے امپورٹس کے لیے ہمارے پاس پیسے نہیں ہیں، تنخواہوں کے لیے پیسے نہیں ہیں، اگر یہ چیز بہتری اس ایک چیز سے نظر آ جاتی ہے تو میں سمجھتا ہوں گا کہ اپوزیشن کی تحریک دم توڑ دے گی بڑی حد تک، کیونکہ عوامی سپورٹ سے زیادہ کوئی طاقت نہیں ہوتی. مگر اس میں بڑے سنجیدہ مسائل ہیں. میں آپ کو عرض کر دوں کہ جس وقت یہ ایمنسٹی آئی تھی تو تحریک انصاف اور پیپلز پارٹی نے بائیکاٹ کر دیا تھا اور واک آؤٹ کر گئے تھے، لیکن عمران صاحب نے تو یہ کہا تھا پی ٹی آئی کی طرف سے کہ ہم اس معاملے کو عدالت میں لے کے جائیں گے اور جب ہم اقتدار میں آئیں گے تو ہم ان معاملات کو کھولیں گے. لیکن اس کے بعد ایک بڑی تبدیلی آئی، اور وہ تبدیلی یہ آئی کہ نگراں حکومت نے اس کو ایک مہینے کے لیے ایکسٹینڈ کر دیا، جس کا ان کے پاس اختیار نہیں تھا کیونکہ وہ پارلیمنٹ کی اپروول تھی. مگر جو بدقسمتی ہے وہ یہ ہے کہ اس میں یہ پروپوزل شامل ہے، یہ کلاس شامل ہے کہ باہر جو لوٹی ہوئی دولت ہے جس کا ہم دو دہائیوں سے سپریم کورٹ تمام حکمران سابق یہ کہتے رہے تھے لوٹی ہوئی دولت کی پائی پائی لائی جائے گی، اور عمران صاحب نے تو یہ کہا تھا کہ یہ لوٹی ہوئی دولت کو لا کے ہم تعلیم اور صحت کا بجٹ بنائیں گے، اس میں یہ کلاز ہے کہ اگر آپ 5% ٹیکس دے رہے ہیں تو وہ لوٹی ہوئی دولت جو باہر ہے وہ یہاں لانے کی ضرورت نہیں ہے. تو میرے پاس جو اطلاعات ہیں وہ یہ ہے کہ جو کچھ ٹیکس ایمنسٹی میں لوگ ڈکلیئر کر رہے ہیں وہ یہ ڈکلیئر کر رہے ہیں کہ پیسہ ہے ہم سے آپ 5% لے لیں، اس لیے کہ جو پیسہ انہوں نے چوری کیا تھا اور جو ٹیکس چوری کیا تھا اس سے 30% ٹیکس چوری کیا تھا، اب وہ 5% دے کے ڈکلیئر کر رہے ہیں تو ہمارا معاشی مسئلہ تو حل نہیں ہوگا. تو یہ میں سمجھتا ہوں گا اگر وہ یہ کر سکتے ہیں بہت بڑی چیز ہو جائے گی.
ڈاکٹر صاحب میں یہاں پہ یاسمین
جی، میں یہ بہت شکریہ آپ کا، آپ نے بڑی وضاحت سے یہ بتایا ہمارے سننے والوں کو کہ کیا ممکن ہے عمران خان کے لیے کرنا اور کیا ممکن نہیں ہے معیشت کو مستحکم کرنے کے لیے یا لوٹی ہوئی دولت واپس لانے کے لیے. ایک بریک کا وقت ہو گیا، تو بریک کے بعد ہم
تقریر سے ہی ہم اقتباس
اس کے بعد ہم بات کریں گے، لیکن پہلے ایک بریک اور اس کے بعد ہم گفتگو کا سلسلہ آگے بڑھائیں گے اور پاکستان کی سیکیورٹی کے بارے میں جو عمران خان نے بات کی ہے اس حوالے سے گفتگو کو آگے بڑھائیں گے.
میڈیم ویو 972 kHz پر یہ ہے وائس آف امریکا واشنگٹن. ہماری ویب سائٹ ہے اردو voa.com.
تو ساتھ ساتھ ہم وہ بھی سن لیں عمران خان کی تقریر سے ایک اور اقتباس.
تو سب سے پہلے تو ہمارا جو نیبر ہے چائنا, اس سے ہم اور مضبوط کریں گے اپنی ریلیشن شپ. چائنا ایک بڑا ہمیں موقع دیتا ہے کہ چائنا جو سی پیک انہوں نے پاکستان میں پروجیکٹ شروع کیا ہے, اس سے ہمیں موقع ملتا ہے کہ ہم اس کو سی پیک کو استعمال کر کے انویسٹمنٹ پاکستان کے اندر لے کے آئیں. دوسرا چائنا سے جو ہم سیکھنا چاہتے ہیں وہ جو میں بات کہہ بیٹھا ہوں, 70 کروڑ لوگ چائنا نے غربت سے 30 سال میں نکالے ہیں, اور میں انشاءاللہ ہماری پوری کوشش ہوگی کہ چائنا سے جو پاورٹی الیویشن ہے ہم ٹیم بھیجیں گے کہ کیا کیا انہوں نے سٹیپس لیے کہ کس طرح ہم اپنے نچلے طبقے کو اوپر اٹھائیں. چائنا سے دوسری چیز جو ہم سیکھ سکتے ہیں وہ کرپشن ہے. چائنا نے کرپشن کے اوپر جس طرح جو میجرز لیے ہیں, جس طرح کہ انہوں نے 4 سالوں کے اندر 400 وزیروں کو پکڑا ہے, انہوں نے ایک مثال سیٹ کی ہے کہ کرائم ڈز ناٹ پے. افغانستان ایک وہ ملک ہے جس نے سب سے زیادہ وار آن ٹیرر میں, یہ جو وار آن ٹیرر اور اس سے پہلے افغان جہاد تھی, سب سے زیادہ اس دنیا کے انسانوں نے سب سے زیادہ جو تکلیف اٹھائی ہے وہ ہیں افغانستان کے لوگ, اور افغانستان کے لوگوں کو امن کی ضرورت ہے. اس کے بعد جو ملک چاہتا ہے افغانستان میں امن وہ پاکستان ہے. افغانستان میں امن ہوگا, پاکستان میں امن ہوگا. ہماری پوری کوشش ہوگی ہماری گورنمنٹ کی کہ ہم ہر طرح افغانستان میں امن لانے کی کوشش کریں. میں تو یہ بھی چاہتا ہوں کہ افغانستان میں ہمارے ایسے تعلقات ہو جائیں کہ ہمارے اوپن بارڈرز ہوں, جس طرح یورپین یونین کے اوپن بارڈرز ہیں, ہمارے بھی ایک دن افغانستان سے اوپن بارڈرز ہوں.
جی, یہ تھی اس تقریر سے ایک اقتباس جو کہ عمران خان نے آج اپنی کامیابی کے بعد پہلی بار سب کے سامنے کیا بنی گالا میں. اور ہمارے ساتھ موجود ہیں بریگیڈیئر ریٹائرڈ عمران ملک صاحب, اور جو سیکیورٹی کے ایک ماہر ہیں. السلام علیکم بریگیڈیئر ریٹائرڈ عمران ملک صاحب.
ہاں,
عمران خان نے بات کی ہے سی پیک کی, تو یہ بتائیے کہ اس بارے میں جو تنقید خود عمران خان کرتے رہے ہیں, کیا وہ ان خامیوں کو دور کر سکیں گے؟
جی, بہت حوالے سے آپ نے پروگرام میں شامل کیا. دیکھیں گے, سب سے پہلی بات ہمیں یہ سمجھنی چاہیے, اور شاید ہمارے جو سیاستدان ہیں انہوں نے جان بوجھ کر اس کو ایکسپلوائٹ کیا ہے اپنے فائدے کے لیے, کہ سی پیک جو ہے یہ بنیادی طور پر چائنا کا پروجیکٹ ہے اور چائنا کی بیسک ریکوائرمنٹ ہے, اور سی پیک جو ہے وہ چائنا کا ون بیلٹ ون روڈ جو گلوبل انیشیٹو ہے اس کا ایک حصہ ہے. تو پاکستان میں کیا جو بھی گورنمنٹ ہوتی یہ سی پیک سے پاکستان کے میں سے ہی گزر رہا تھا, کیونکہ پاکستان کی جیوگرافیکل اور جیو اسٹریٹجک لوکیشن جو ہے وہ بالکل صحیح بیٹھتی ہے چائنا کے ون بیلٹ ون روڈ انیشیٹو کے اندر, اور چائنا کو ایک ایسا ایکسس دیتی ہے اریبین سی میں اور انڈین اوشن میں, اور وہاں سے مکران کو اسے بیٹھ کے ایکسس دیتی ہے مڈل ایسٹ میں, افریقہ میں, سینٹرل ایشیا میں, اور یورپ میں بھی تھرو دی سوئز کنال اینڈ میڈیٹرینین, کہ یہ ایک بہت سینٹرل پوزیشن بن جاتی ہے پاکستان کی. تو اس طرح سے یہ ایک چائنا کی کمپلشن تھی کہ وہ پاکستان کی اس لوکیشن سے فائدہ اٹھائے, اور پاکستان کی خوش قسمتی ہے کہ چائنا کی یہ ریکوائرمنٹ جو ہے وہ پاکستان اپنی جیو پولیٹیکل اور جیو اسٹریٹجک لوکیشن کی وجہ سے وہ پوری کر رہا ہے. اب رہی بات کہ اس میں جو پاکستان نے معاہدے کیے ہیں چائنا کے ساتھ, اور اگر وہ پاکستان کے حق میں نہیں جا رہے ہیں, تو میرے خیال میں عمران خان صاحب جب اپنی حکومت بنا لیتے ہیں تو وہ حق بجانب ہوں گے کہ وہ ان تمام کانٹریکٹس کو یہ دفعہ دوبارہ ریویزٹ کریں, اور اگر ان میں کچھ ایسا بات ان کو لگتی ہے کہ یہ پاکستان کے حق میں نہیں ہے, یا پاکستان کو اس کا فائدہ نہیں ہو رہا ہے, یا پاکستان کی مین پاور اس کے اندر انوالو نہیں ہو رہی ہے, یا پاکستان کے اس کے اندر کوئی ہیومن ریسورس کی ڈیولپمنٹ نہیں ہو رہی ہے, یا اکنامک ڈیولپمنٹ نہیں ہو رہی ہے, یا پاکستان کو اس سے بہت زیادہ فائدہ نہیں ہو رہا ہے جتنا اس کو ہونا چاہیے, تو یقیناً وہ ان کانٹریکٹس کے اندر یا ان پروجیکٹس کے اندر دوبارہ ریوزٹ کر کے چینجز لا سکتے ہیں جو کہ پاکستان کے حق میں ہوں. بہرحال کوئی بھی حکومت آتی, کوئی بھی حکومت ہوتی, سی پیک نے بہرحال پاکستان میں سے ہی گزرنا تھا, اور میرے خیال میں یہ گاڈ سینٹ اپرچونیٹی ہے پاکستان کے لیے کہ اس سے فائدہ اٹھائے. نہ صرف یہ کہ ہمارا انفراسٹرکچر بنے گا, ہمارے منرل ریسورسز جو ہیں وہ ڈیولپ ہوں گے, ہمارے انڈسٹریل ایریاز انڈسٹریل زونس بنیں گی, ایکسپورٹ پروموشن زونس بنیں گی, ہماری جو بے انتہا بڑی ہوئی انمپلائمنٹ ہے
اس کا بہت بڑا حصہ جو ہے وہ اس میں حل ہو جائے گا اس پرابلم کا, اور یہ ہمارے لیے فائدہ مند ہی فائدہ مند ہے.
اچھا میں ایک بات جی برگیجر صاحب, میں ایک بات یہاں پہ تھوڑی سی کرنا چاہوں گی اس بارے میں, وہ یہ ہے, اور یہ سوال میں کرنا چاہوں گی چودھری نعمان ظفر صاحب سے, اس کا شاہد صدیقی صاحب سے, اور آپ سے بھی, بلکہ آپ چاروں سے ہی, کیونکہ یہ ایک اہم پروجیکٹ ہے اور یہ سمجھا جا رہا ہے کہ پاکستان کی اکانومی میں بہت ساری رقم جنریٹ ہوگی. تو مسئلہ اس میں یہ ہے کہ اس میں جہاں تک لیبر کا سوال ہے تو زیادہ تر لیبر غالباً 85% لیبر جو ہے چین کی اپنی ہے. تو اس مرحلے میں جبکہ یہ پروجیکٹ جو ہے تعمیر کے مرحلے میں ہے, تو اس سے کس طرح سے پاکستان کو فائدہ ہوگا, کیونکہ زیادہ رقم تو اسی ملک کو جا رہی ہے جو یہ پروجیکٹ بنا رہا ہے. تو جو اقتصادی اثرات ہیں, نعمان صاحب آپ ہمیں بتا سکیں گے کہ کس حد تک اس موجودہ صورتحال میں وہ اقتصادی اثرات پاکستان کے لیے مثبت ہوں گے؟ نعمان صاحب, میرا خیال ہے نعمان صاحب کو آواز نہیں آ رہی, تو ڈاکٹر عبدالجبار خان صاحب اگر آپ ہی اس کا جواب دیں.
جی جی میں یہ سن رہا ہوں, اور اٹس نو ڈاؤٹ کہ سی پیک جو ہے وہ چائنا کی ضرورت ہے, لیکن بینیفیشری پاکستان ہوگا, تو پاکستان ہو رہا ہے, اینڈ بائی آل مینس اکنامک ڈیولپمنٹ اور انویسٹمنٹ از لائک اسمیل, فریگرنس, خوشبو, اور جب خوشبو پھیلتی ہے تو چاروں طرف سے لوگ چاروں ڈائریکشن میں اس سے بینیفیشری ہوتے ہیں, اس کے فائدہ اٹھاتے ہیں. اس میں نو ڈاؤٹ یہ جو سی پیک کا پروجیکٹ ہے اس سے پاکستان کو فائدہ پہنچے گا اور خطے کے تمام ممالک کو فائدہ ہوگا. رہا ورکرز کی اویلیبلٹی اور پروویژن, آبویس بات ہے کہ جو بھی انویسٹ کرتا ہے وہ اپنے ورکرز کو لاتا ہے ٹیکنیکل سپورٹ کے لیے لے کر آتا ہے, اور ان کے یہاں ٹرینڈ ورکر ہیں, ہمارے یہاں اتنے ٹرینڈ ورکرز نہیں ہیں, اور اس وقت ٹیکنالوجی کے اعتبار سے چائنا کافی آگے گیا ہوا ہے, اور وہ پاکستانیوں کو ٹریننگ بھی دے رہا ہے. ایم ایل ون کو دیکھ لیجیے, مین ریلوے لائن جو ہے اس میں انہوں نے کمپیوٹرائز تقریباً 50 اسٹیشنز کر دیے ہیں, اور نیا لاکنگ سسٹم, انٹر لاکنگ سسٹم انٹروڈیوس کیا ہے پاکستان میں, اس سے پہلے وہ نہیں تھا. اس سے پہلے بلڈر سسٹم تقریباً 150 سال سے چل رہا ہے, تو اٹ از یو نو ریفرنس, آپ اس کو حوالہ دے سکتے ہیں, یہ سی پیک کا ہی بینیفٹ ہے.
اچھا.
اور باقی رہا اس کا کہ سڑکوں پر کی اویلیبلٹی اور ہیوی روڈ ڈیولپمنٹ, اس پہ کام ہو رہا ہے, دونوں روٹس پہ کام ہو رہا ہے, تو بینیفیشری لازمی طور پہ پاکستان ہوگا اور ہو رہا ہے.
شکریہ. اور
اوپینین نہیں ہے
جی. نعمان ظفر صاحب کی آواز اب ہم تک آ رہی ہے, کچھ خرابی تھی. نعمان صاحب آپ یہ بتائیے کہ جیسے کہ افغانستان کی بات ہوئی اور ہم نے تقریر سے جو ایک چھوٹا سا اقتباس سنوایا, تو اس میں انہوں نے آخر میں یہ کہا کہ اس میں میں یہ بھی چاہتا ہوں کہ اس افغانستان کے ساتھ ہمارا اوپن بارڈر ہو جیسے کہ یورپی ملکوں کا ہے. تو اگر دیکھا جائے تو افغانستان کے ساتھ تو اوپن بارڈر ہے ہی, اور بہت دفعہ جو سیکیورٹی کی ایشوز ہیں ان میں یہی چیز ہمارے سامنے آتی ہے کہ اس اوپن بارڈر کی وجہ سے پاکستان میں دہشت گرد بھی آ جاتے ہیں اور انہیں روکنا بہت مشکل ہوتا ہے. تو کیا میں اس کو سمجھی نہیں کہ یہاں اوپن بارڈر سے کیا مراد ہے ان کی؟
دیکھیے اوپن بارڈر کا ان کا یہ مطلب ہے کہ جو ماڈل ہم نے وہ جو ان کے دماغ میں ہو یورپین یونین ٹائپ کا بارڈر ہے کہ جس میں آپ بغیر روک ٹوک کے ایک ملک سے دوسرے ملک میں جا سکتے ہیں. لیکن آپ کی بات بھی ٹھیک ہے کہ پورس بارڈر ہے, لیکن ایک اور چیز بہت اہم ہے کہ ابھی پاکستان آرمی نے اس کو فینس کرنا شروع کر دیا ہے, اسی لیے کیا تھا کہ وہاں سے ہمیں بہت زیادہ سیکیورٹی کے خدشات تھے, اٹیکس ہوتے تھے اور وہ ان کو کنٹرول نہیں کیا جا سکتا تھا. لیکن دیکھیں اگر تو اس خطے نے ترقی کرنی ہے آگے جا کے, اگر ہم یورپین یونین کے ماڈل کے اوپر جانا چاہتے ہیں تو اس کے مختلف سٹیجز ہوتے ہیں. سب سے پہلے ہوتا ہے کہ آپ اپنی تجارت بڑھاتے ہیں, پھر آپ ایک کسٹم یونین بناتے ہیں, پھر اس کے بعد آپ کی ایک مارکیٹ سنگل مارکیٹ بنتی ہے, پھر آپ جا کے مانیٹری یونین بناتے ہیں. تو وہ ابھی تو, اور اس بارڈر کی ایک اور اہمیت بھی ہے کہ ڈیورن لائن جو ہے اس کو افغانستان ابھی تک قبول نہیں کرتا ایز این انٹرنیشنل بارڈر, تو وہ بھی ایک بہت بڑی باریکی ہے اور بہت بڑی کمپلیکسٹی ہے جس کو حل کرنا پڑے گا. کیونکہ ابھی جب فینس لگا رہے تھے تو افغانستان کی طرف سے حملہ کیا جاتا تھا ہمارے جو اہلکار تھے اور ہمارے جو لوگ وہاں پہ کام کر رہے تھے. تو یہ میرے خیال میں یہ ویژن تو اچھا ہے کہ اگر ہم چاہتے ہیں کہ ہم جو ہے نا ساؤتھ ایشیا کو اور سینٹرل ایشیا کو ملائیں تو بارڈر اوپن ہونے چاہیے, فری مطلب ٹریڈ ہونی چاہیے, اور پھر ہم فری مارکیٹ ہو, اور اس کے بعد آن ورڈ اگر ہم اتنی زیادہ کلوز ہو جائیں, لبرلائز کر لیں اپنی اکانومیز کو, اور اس کو پھر ہم لے کر جا کے مانیٹری یونین بھی ہم بنا لیں. لیکن ابھی تک بہت سارے معاملات ہیں وہاں تک پہنچنے کے لیے. سب سے بڑا مسئلہ سیکیورٹی کی سچویشن ہے, پھر دونوں گورنمنٹس کے اندر جو ٹرسٹ ڈیفیسٹ ہے, ہماری جو سیکیورٹی ایجنسیز ہیں ان میں ट्रस्ट डेफिसिट है, फिर इंटरनेशनल प्लेयर इस एरिया में वो अभी गेम खेल रहे हैं जो बहुत ज्यादा कॉम्प्लेक्स है. तो मेरा मैं सपोर्ट करता हूँ खान साहब ने जो ये विजन दिया है, मैं इस चीज को सपोर्ट करता हूँ कि ऐसा होना चाहिए, लेकिन ये अभी बहुत दूर की चीज है इसको किया जाए.
बिल्कुल. अच्छा, हमारे साथ ब्रिगेडियर इमरान मलिक साहब रिटायर्ड मौजूद हैं. ब्रिगेडियर साहब, आपसे ये सवाल जरूर हम करेंगे कि इस वक्त जो है सिक्योरिटी के लिहाज से क्या खतरात हैं, और आप क्या समझते हैं कि जो नई टीम आएगी इमरान खान की हुकूमत बनाकर, वो इन खतरात से निपटने के लिए किस कदर तैयार है या किस कदर अहलियत रखती है?
देखिए जनाब, अगर हम कन्वेंशनल थ्रेट्स की बात करें तो पाकिस्तान को कन्वेंशनल थ्रेट तो इंडिया से ही है, और पाकिस्तान और इंडिया के जो ईस्टर्न बॉर्डर, पाकिस्तान का जो ईस्टर्न बॉर्डर है, खासतौर पर लाइन ऑफ कंट्रोल और वर्किंग बाउंड्री जो है ये कश्मीर में, वो हर वक्त एक्टिव रहती है. तो मेरे ख्याल में इमरान खान साहब ने आज हिंदुस्तान को ये एक ऑप्शन दी है कि हम मेज पर बैठ के अपने तमाम मसाइल हल करें, तो मेरे ख्याल में ये बहुत अच्छी और पॉजिटिव अप्रोच है. मगर जो पाकिस्तान की थ्रेट परसेप्शन है उसमें मशरक से तो हिंदुस्तान की थ्रेट जो है वो तो बाहर है ही, उसके बाद अफगानिस्तान से भी, वेस्टर्न साइड से भी पाकिस्तान को थ्रेट है, और वो है टेररिज्म के थ्रू, और वो जो टेररिस्ट ग्रुप्स जो हैं, जो प्रॉक्सीज जो हैं, जो कि अफगानिस्तान के अंदर बैठे हुए हैं, वो वहां से हमारे खैबर पख्तूनख्वा प्रोविंस में, पाटा में और बलोचिस्तान के अंदर ऑपरेट कर रहे हैं, और वो इन इलेक्शन के दौरान भी उन्होंने ऑपरेट किया है. तो ये तो कन्वेंशनल थ्रेट्स एक किस्म के हो गए. इसके अलावा पाकिस्तान इस वक्त सफर कर रहा है फिफ्थ जनरेशन वॉरफेयर से, और ये फिफ्थ जनरेशन वॉर जो है ये इंस्टिगेट की है, चलाई है हिंदुस्तान ने, और इसका मकसद बुनियादी तौर पर ये है कि बगैर कन्वेंशनल जंग लड़े हुए ऐसे मामला किए जाएं जिससे पाकिस्तान बिल्कुल डिस्टेबलाइज रहे और तरक्की ना कर सके. और इसके लिए वो अपने डिप्लोमेटिक आइसोलेशन करना चाहते हैं पाकिस्तान की, पाकिस्तान को इकोनॉमिकली डेवलप होते नहीं देखना चाहते, इसीलिए उसने सीपैक के ऊपर इतने इतराजात उठाए हैं और उसको रिकग्नाइज नहीं किया है. हालांकि चाइना ने उसको उसके साथ इसमें शामिल होने की भी ऑफर की है, मगर वो अपने पोलिटिकल वजूहत की बना पर सीपैक को रिकग्नाइज नहीं कर रहे, और कह रहे हैं कि ये गिलगित बल्तिस्तान से गुजर के जा रही है जो कि एक डिस्प्यूटेड टेरिटरी है. बहरहाल पाकिस्तान का पॉइंट ऑफ व्यू से और चाइना का पॉइंट ऑफ व्यू से इंटायरली मुख्तलिफ है. उसके बाद पॉलिटिकल इंस्टेबिलिटी, वो पाकिस्तान के अंदर उन्होंने इंस्टिगेट की हुई है, जैसे कि बलोचिस्तान हाउस उन्होंने एक बना लिया है न्यू दिल्ली में, और जो बलोचिस्तान में इंसर्जेंट्स जो हैं या जो सेसेशनिस्ट जो हैं या जो अपनी एक तरह से फ्रीडम मूवमेंट चलाना चाहते हैं उनको सपोर्ट कर रहे हैं, और एक पाकिस्तान में पोलिटिकल इंस्टेबिलिटी और अनरेस्ट और डिस्टेबलाइजेशन का बायस बन रहे हैं. इसके अलावा मिलिट्री एंगेजमेंट जैसे मैंने पहले बात की कि एलओसी और वर्किंग बाउंड्री के ऊपर है, और वेस्टर्न बॉर्डर्स में टेररिस्ट के थ्रू है, और ईरान के थ्रू जैसे कुलभूषण यादव को पकड़ा, वहां से भी इनके इंग्रेस है पाकिस्तान के अंदर. तो मेरे ख्याल में अगर पाकिस्तान को ये देखा जाए तो इस तरह से हिंदुस्तान तो थ्रेटन कर ही रहा है, और सबसे बड़ा थ्रेट जो है वो है इंफॉर्मेशन वॉरफेयर, जिसमें वो प्रिंट, इलेक्ट्रॉनिक इंफॉर्मेशन और सोशल मीडिया को इस्तेमाल कर रहे हैं पाकिस्तान को डिमोनाइज करने के लिए. और जितने भी उन्होंने प्रोजेक्ट्स किए हैं जेनीवा में, लंदन में, न्यूयॉर्क में, जहां पे उन्होंने टैक्सियों पे और बसों में पाकिस्तान के खिलाफ और बलोचिस्तान के हक में उन्होंने वो एड्स लगाए हैं और बहुत सारे और पैम्फलेट्स तकसीम किए हैं, और बड़ी अच्छी उन्होंने अपनी तरफ से मूवमेंट्स चलाई हैं.
अच्छा, मैं यहाँ एक बात कहना चाहूंगी कि अभी बहुत सी इश्यूज पे, खासतौर पे टैक्स के मसले पर भी हम आएंगे, इसके अलावा खारजा ताल्लुकात का मसला भी, लेकिन एक बड़ा ही अहम मसला है पाकिस्तान का जिसमें वर्ल्ड बैंक में और दुनिया भर में तश्वीश जाहिर की जा रही है. तो यास्मीन, एक हमारे साथ माहिर मौजूद हैं.
जी, डॉक्टर मिर्जा हामिद हसन हैं, साबिक सेक्रेटरी वाटर एंड पावर के. डॉक्टर मिर्जा साहब, बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. कुछ बताइए कि इस वक्त जो पानी की शॉर्टेज का मसला है और बिजली के मसाइल हैं, इनको जो हैंडल करने के लिए आप क्या समझते हैं कि नई जो हुकूमत आने वाली है वो क्या इकदाम कर सकती है, और उसमें क्या अहलियत है, या जो ऑलरेडी जो पहले से इकदाम हो चुके हैं उनकी असलाहत वो किस तरह कर पाएगी?
और मैं इसमें ये ऐड करना चाहूंगी डॉक्टर साहब कि केपीके में पीटीआई की हुकूमत थी, और डैम्स का जो मसला है उसमें ज़ाहिर है केपीके के भी अपने तहफ़ुज़ात हैं, उसके बाद सिंध के भी और बलूचिस्तान के भी. तो इन सब चीज़ों को देखते हुए कि अब ये सेंटर में जब ये हुकूमत होगी तो ये इस मसले को हल करने की किस हद तक ज़्यादा अहल हो सकती है.
जी, बहुत शुक्रिया आपका कि आपने मुझे दावत दी इस प्रोग्राम में शिरकत की. देखिए, बात यह है कि नई हुकूमत के लिए तरजीहात की जो फेहरिस्त है और जो अर्जेंट मामलात हैं जिनको तवज्जो देने की ज़रूरत है वो बड़ी तवील है. पाकिस्तान बेशुमार मसाइल से इस वक्त दुचार है, और उसमें जो फौरी नौइयत के संगीन मसाइल हैं उनका तो इमरान खान साहब ने अपनी कामयाबी की तकरीर में जिक्र किया है, मसलन इकोनॉमी है, मसलन सिक्योरिटी की सिचुएशन है, मसलन ताल्लुकात हैं हमारे फॉरेन मुल्कों से, और करप्शन है या इस तरह के जो मसाइल हैं जो अर्जेंट तवज्जो के उनके ख्याल में मुस्तहिक हैं, मुतकाजी हैं। लेकिन पानी का जो मसला है उसकी तरफ आम लोगों की भी और इवन पढ़े लिखे लोगों की भी इतनी तवज्जो, इतनी अवेयरनेस नहीं है उसके बारे में कि हम कितने संगीन खतरे से दोचार होने वाले हैं पानी के मसले पे। पानी इंसानी जिंदगी के लिए लाजमी है ये तो सभी जानते हैं, लेकिन पाकिस्तान के लिए इसकी अहमियत और भी ज्यादा है क्योंकि हम एक ज़रई मईशत हैं। हमारा 22% जीडीपी जो है वो ज़राअत से।
बिल्कुल आपने सही कहा जी हामिद साहब, लेकिन हमारा सवाल ये है कि आप क्या समझते हैं कि इस अहम मसले से निमटने के लिए हमारी जो नई आने वाली हुकूमत की टीम है वो किस तरह निमटेगी और क्या उसमें ये अहलियत है या वो ऐसा कर पाएगी, और अगर कर पाएगी तो क्या किस अंदाज में ही कर पाएगी?
मैं समझता हूँ कि अहलियत उनमें मौजूद है और उनका अज़्म भी पुख्ता है। बात यह है कि इदारे मौजूद हैं इस मसले से निपटने के लिए, इस मसले के लिए पानी के हमारे पास बहुत सारे इदारे हैं जो पानी के मुख्तलिफ पहलुओं पे काम कर रहे हैं। उनको फाल बनाने की जरूरत है, उनको ज्यादा तवज्जो देने की जरूरत है, उनकी प्रायोरिटी फिक्स करने की जरूरत है। और मैं समझता हूँ कि जब इमरान खान साहब मनसब संभालेंगे वजीर आजम का और जब सब मसाइल की फेहरिस्त उनके सामने आएगी तो यकीनन ये मसला जो है उनकी तवज्जो का मुस्तहिक करार पाएगा, मुतकाजी होगा, क्योंकि क्लाइमेट चेंज जो हम फेस कर रहे हैं जिसके असरात जाहिर होने शुरू हो गए हैं वो इस मसले को मजीद गंभीर बना देगा और फिर हमारे लिए नागुजीर हो जाएगा। क्योंकि हमारे लिए फिर ये सिर्फ पानी का मसला नहीं होगा, ये हमारी फूड सिक्योरिटी को भी अफेक्ट करेगा, हमारी एनर्जी सिक्योरिटी को भी अफेक्ट करेगा। तो ये सारे मसाइल जो हैं ये लिंक्ड हैं इससे, इकोनॉमी भी इससे लिंक्ड है हमारी, लिहाजा पानी का मसला इंतहाई संगीन नौइयत का है और बहुत फौरी तवज्जो चाहता है। तो यकीनन हुकूमत इस को तवज्जो देगी और इदारे मौजूद हैं, उनको सिर्फ फाल बनाने की जरूरत है, उनको वसाइल मुहैया करने की जरूरत
है। तो मैं यहाँ पे एक बात पूछना चाहूंगी शाहिद सिद्दीकी साहब से, एक बड़ी दिलचस्पी और एक तरह से एक अलमनाक हकीकत भी सामने आई कि पाकिस्तान के पास इतने माली वसाइल ही नहीं है कि जो डैम्स बन सकें। तो इस ये भी हुआ कि फिर लाई जाएगी दौलत वापस और लोग जमा देंगे, फंड्स देंगे, लेकिन जितनी भी जाहिर है लोग दें, लेकिन एक डैम बनाने पे जो रकम खर्च होती है वो आम आदमी के बस की बात नहीं कि वो चंदा करके उसको जमा कर सकें। तो शायद साहब इन चीज़ों के लिए जो इस वक्त मुल्क की सबसे बड़ी ज़रूरत है डैम बनाना, तो उसके लिए कहाँ से जो इक्तसादी वसाइल हैं क्या हो सकते हैं?
देखिए इससे पहले अगर आप मुझे इजाजत दे दें, थोड़ी सी सिक्योरिटी पे हमने बात की
जी जरूर आप
तो 16 ईयर्स में जो हमारा, मैं दो तीन जुमले बोलूंगा उसमें, मैंने इस पर एक किताब भी लिखी है पूरी। तो इसमें ये था कि हमारा एजेंसी जो है वो खुल्ला मुखुल्ला ये कहती है कि बलूचिस्तान में जो टेररिज्म के वाकयात हो रहे हैं उसमें अफगानिस्तान से असला भी आता है, दहशतगर्द भी आते हैं, पैसे भी आते हैं, और इसीलिए हमने बाल लगाने की बात की थी। तो ये जो गेस्चर जरूर हो सकता है मगरिब के लिए शायद तकरीर में अच्छा पैगाम भी है, लेकिन हकीकत ये है कि बाढ़ लगाई इसलिए अब जा रही है 16-15 साल के बाद कि वहां से दहशतगर्दी और भारत का इतना ज्यादा वहां असर रसूख है और उनकी सरमायाकारी वहां पर है कि ये समझना कि इन हालात में जब ये जंग जारी है तो हम चीन के अफगानिस्तान के साथ कोई बड़ी बेहतरी ला सकते हैं, मेरे ख्याल से ये थ्योरेटिकल बात है। लेकिन एक अच्छा गेस्चर उन्होंने दे दिया है। हमारी परेशानी सिर्फ ये है कि चाइना का मसला है कनेक्टिविटी जो है BRI, तो कनेक्टिविटी में तो वो अब ये चाहते हैं कि हम कश्मीर के मसले को भूल जाएं और जमीनी रास्ते से भारत को हम रसाई दें अफगानिस्तान और वेस्ट एशियाई रियासतों तक, जबकि हमारा 1948 से ये मौकफ है। तो एक तो ये हमारे लिए एक डिफिकल्टी आने वाली है, नंबर एक। दूसरी बात जो बुनियादी है वो ये है कि डैम ने चाइना ने हमारे साथ एग्री कर लिया था कि वो भाषा डैम बनाएगा और काफी हद तक ये बहुत हम इस पर खुश थे, बल्कि हमने तो ये भी कहा था कि अगर कुछ को अपना इन्वेस्टमेंट एनर्जी पर कम करके भाषा डैम पर डाइवर्ट कर दे, जो हमारे लिए जिंदगी और मौत का मसला है शराब के लिए भी और जो बिजली के मसले के लिए भी, क्योंकि जो कुछ चाइना ये इन्वेस्टमेंट कर रहा है एनर्जी में ज्यादा तो इम्पोर्टेड चीज है, तो वो हमारे मसले का हल नहीं है। थरकोल तो बहुत ही नेग्लिजिबल है, लेकिन चाइना ने माजरत कर ली भारत को खुश करने के लिए किसी भी वजह से, बहरहाल अब चाइना आउट हो गया, अब हमें चाहिए $14 बिलियन। 1947 से आज तक हमने कोई डैम नहीं बनाया बड़ा, और ये अगर खाली ये भाषा डैम से भी हमारी रिक्वायरमेंट सब पूरी होने वाली नहीं है, हमें कम से कम 2 डैम बनाने हैं। और ये एक बुनियादी चीज होनी चाहिए कि हम 2 डैम और कुछ छोटे छोटे डैम सरमायाकारी के लिए अगर नहीं बनाते तो हमारे लिए एक बगैर बड़ा संगीन मसला होने वाला है। ये है इसका बैकग्राउंड।
तो
अब इस बैकग्राउंड में जब
जी फरमाइए ठीक है, मैं आप
डोनेशंस की जो बात चली, एक अच्छा कदम है, नेशन को हम कह रहे हैं, लेकिन डोनेशन से अस्पताल तो बन सकता है, यूनिवर्सिटी भी बन सकती है, स्कूल भी बन सकता है, मगर डैम्स नहीं बना करते। लेकिन एक गेस्चर है, लोगों का पार्टिसिपेशन हो गया। अब बेसिकली मैं सरमायाकारी की पोजीशन ये है कि वर्ल्ड बैंक ने हमसे माजरत कर ली, बल्कि मैं तो अभी सरमायाकारी का ये बताऊं कि जिस वक्त सीपैक आया था तो हमने गेम चेंजर की बात की थी और ये कहा था कि पूरी दुनिया बेताब हो जाएगी कि क्या वो पाकिस्तान में सरमायाकारी करे, जब दुनिया की इतनी बड़ी मईशत यहाँ $62 अरब की कर रही है। लेकिन पिछले साल जो हमने फिगर देखी तो मैं अगर सीपैक निकाल दें तो हमारा फॉरेन डायरेक्ट इन्वेस्टमेंट गिर गया। ये बहुत संगीन बात है, फॉरेन डायरेक्ट इन्वेस्टमेंट पाकिस्तान में नहीं आ रहा। तो अब इन हालात में एक ही चीज रह जाती थी कि हमारा $150 अरब जो है ये एक लिक्विड कैश है पाकिस्तानियों के। मुझे याद है 1997 में अमरीकी सफीर ने एक बात की थी कि पाकिस्तान से $100 बिलियन लूटेड मनी बाहर गया है, और अगर ये आ जाए तो हमारे मसले पाकिस्तान को कर्जे की जरूरत ही नहीं रहेगी।
जी बिल्कुल।
1999 में सुप्रीम कोर्ट ने मुझे इनवाइट किया था इस मसले पर, और उन्होंने 5-7 सफे में मेरी पूरी प्रपोजल दी है कि हम किस तरीके से लूटी हुई दौलत को पाकिस्तान ला सकते हैं और जो ओवरसीज पाकिस्तानी है उनके इन्वेस्टमेंट को ला सकते हैं। तो वो तमाम चीजें जब आपने ये, मैं जो फिर वही अर्ज कर रहा था कि जब आपने इसमें ये क्लॉज खामोशी से डाल दी, लेकिन मैं आपसे रिकॉर्ड में बताऊं, पाकिस्तान की किसी बड़ी तंजीम, फेडरेशन ऑफ पाकिस्तान चैम्बर ऑफ कॉमर्स समेत, किसी का ये मुतालबा था ही नहीं कि आप उस लूटी रहते उसको बाहर रहने दें। ये हुकूमत ने खुद किया, क्यों किया ये एक मिस्ट्री है, फ्यूडल कल्चर है, लेकिन मुतालबा कोई नहीं था।
लेकिन बदकिस्मती से पाकिस्तान में क्योंकि फ्यूडल कल्चर ही है तो बहुत सारी चीजें हमें जो टैक्स के मामले में नजर आती हैं, कदगने और जो एक झिझक है और जो सरबराह जो है बाज रहते हैं, क्योंकि उनकी पार्टी के अपने अरकान जो है उस फ्यूडल कल्चर का हिस्सा है जितनी भी हुकूमतें बनी। मैं डॉक्टर अब्दुल जब्बार साहब आपसे पूछूंगी इससे पहले कि हम खारजा पॉलिसी की तरफ जाएं,
पहले एक मैं जिक्र कर दूं, हम अपने फेसबुक पर हमारे बहुत सारे लिसनर्स हैं जो इस वक्त हमारे प्रोग्राम को सुन रहे हैं, हम चाहेंगे कि उनका शुक्रिया अदा कर दें, उनके नाम हम बाद में कोशिश करेंगे ले लें, लेकिन एक ब्रेक का वक्त भी हो गया तो ब्रेक के बाद मेरा ख्याल है कि हम गुफ्तगू का सिलसिला आगे बढ़ाएंगे।
तो चलते हैं प्रोमो की तरफ, फिर सवाल पूछते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से हमारी खसूसी नशरियात इलेक्शन की, मैं हूँ यास्मीन जमील और मेरे साथ हैं शहनाज अजीज और माहिरीन के तजिये और आरा हम पेश कर रहे हैं।
तो जब्बार साहब से बात हमने शुरू की थी, जब्बार साहब इस वक्त जो हुकूमत साजी का जब अमल शुरू होगा तो आपको क्या लगता है, क्योंकि आज मैं देखती रही दिन भर इसी पे तबसरे हो रहे थे कि क्या इसका कोई इम्कान है कि पंजाब में जो यानी सूबाई हुकूमत जो बने वो भी PTI या मुस्लिम लीग नून में से किसकी बनने के ज्यादा इम्कान है?
देखिए, ये तो एक पॉलिटिकल स्ट्रेटेजिक मूव हो सकती है, मुस्लिम लीग की अक्सरियत है वहां पर स्ट्राइकली, और जाहिर है कि वो भी चाहेंगे कि पंजाब में उनका एक होल्ड रहे क्योंकि मेजॉरिटी सीट्स हैं पूरे पाकिस्तान की पंजाब के प्रोविंस में। और इधर PTI के लिए जरूरी ये है कि उन्होंने एक कमिटमेंट की हुई है जनूबी पंजाब के अवाम के साथ कि हमें जनूबी पंजाब का एक सूबा बनाना चाहिए। ये इमरान खान की कमिटमेंट थी और बड़े लोग उसमें शरीक हुए थे PTI मुस्लिम लीग को छोड़कर। तो क्वेश्चन ये है कि पंजाब की गवर्नमेंट लाजमी तौर पर कोशिश होगी कि इंडिपेंडेंट्स को मिलाकर वो इमरान साहब अपनी हुकूमत बनाए ताकि मरकज और सूबे में कोई क्लैश ना हो और स्मूथली
حکومت مرکز میں عمران صاحب چلا سکیں.
تو
لیکن مرکز کی حکومت کے لیے بھی بہت بڑے مسائل ہیں.
جی
ہر آدمی چاہے گا کہ جی میں الیکٹ ہو گیا اور مجھے وزیر وزارت چاہیے, مجھے وزارت چاہیے, لیکن عمران صاحب کے پاس ایز سچ کوئی ٹیم نہیں ہے, نہ ہی ان کے پاس کوئی تجربہ ہے.
تو میں یہ کہنا چاہ رہی تھی,
ایک بار چیلنج ہے ان کے لیے.
جی میں یہ کہنا چاہ رہی تھی, ایڈ کرنا چاہ رہی تھی اس بات کو کہ دیکھیں کے پی کے میں صوبائی اور ایک ہی پارٹی ہے, اس کے بعد پنجاب میں اگر بن جاتی ہے مسلم لیگ نون کی جگہ پی ٹی آئی آ جاتی ہے, اور بلوچستان میں ان کے لیے ایک موافق حکومت ہے, مطلب ایسا نہیں ہے پیپلز پارٹی جیسا ان کو سامنا نہیں ہوگا مضبوط حزب مخالف کا. تو اس میں نعمان صاحب آپ یہ مجھے بتائیے کہ انہوں نے بالکل آج ذکر نہیں کیا اس میں, ایک جو بہت اہم بات تھی جو جنوبی پنجاب کی بات تھی کہ الگ صوبہ بنایا جائے گا, تو کیا اب بات ہوگی جنوبی ایک الگ صوبہ بنانے کی, اور اس کے نتیجے میں جیسے کہ سندھ میں ایک بہت بڑا مطالبہ ہے اربن ایریاز کا کہ انہیں یا تو انتظامی یونٹ بنایا جائے یا انہیں صوبے کی شکل دے دی جائے, تو یہ شروع کریں گے بہت جلد اس چیز پہ, کیونکہ جنوبی پنجاب تو ظاہر تلا بیٹھا ہوگا, اس نے ووٹ بھی دیے ہیں اور وہ انتظار میں ہے کہ یہ اعلان ہو, کب تک یہ ہو سکے گا؟
دیکھیں انہوں نے اپنی تقریر میں گورننس کی بات کی ہے کہ گورننس کو بہتر کیا جائے گا, اور ہم سب اس چیز کے اوپر متفق ہیں کہ جتنا بڑا صوبہ ہوگا اس کی گورننس اتنی زیادہ ویک ہوتی ہے. آپ اگر پنجاب کی بات کریں لاہور آپ کو ٹھیک لگے گا, دوسرے بڑے شہر ٹھیک لگے گی, لیکن اگر آپ ساؤتھ میں چلے جاتے ہیں فار فلنگ ایریاز میں چلے جاتے ہیں تو وہاں پہ بہت برے حالات ہوتے ہیں, اور اگر اور دوسری سب سے بڑی بات ہے سیکریٹریٹ لاہور میں ہے, کوئی بھی کام کرنا ہوتا ہے تو اس بیچارے ساحل کو وہاں سے اٹھ کے دیرا غازی خان سے اٹھ کے یا کہیں سے بھی اٹھ کے لاہور آنا پڑتا ہے اپنے مسئلے حل کرنے کے لیے. تو گورننس کی تو خیر انہوں نے بات کی ہے, اور اس منشور میں تو نہیں لیکن شروع شروع میں جب عمران خان اتنے زیادہ مشہور نہیں تھے اور اتنے وہ ایک بات کرتے ہوتے تھے کہ ان کے خیال میں, یعنی کہ وہ کہتے تھے کہ جی میرے خیال میں پاکستان میں جتنے بھی ڈویژنز ہیں ان ڈویژنس کو جو ہے نا صوبہ وہ ڈکلیئر کر دینا چاہیے تو ہماری گورننس بہت زیادہ مضبوط بھی ہو جائے گی اور بہت زیادہ اچھی بھی ہو جائے گی. یعنی کہ وہ شروع سے ان کے دماغ میں کہیں پہ یہ چیز ہے کہ بڑے صوبوں کو چھوٹا صوبہ کیا جائے گا تبھی جا کے ہماری گورننس ٹھیک ہوگی. آج کی تقریر میں انہوں نے کیٹیگوریکلی وہ ساؤتھ صوبے کی بات تو نہیں کی لیکن گورننس امپروو کرنے کی بات کی ہے, اور انہوں نے تین چار اور باتیں بھی کی ہیں کہ نچلے طبقے کو اوپر لے کے آنا ہے. انہوں نے بار بار اس چیز کو ایمفیسائز کیا تھا کہ میں پالیسی جو بناؤں گا وہ پور کے لیے بناؤں گا, ان لوگوں کے لیے بناؤں گا جو نگلیکٹڈ لوگ ہیں. تو نگلیکٹڈ لوگ پور ہیو ناٹس کہہ لیں یا جو بھی ہے وہ ان لوگوں وہ وہاں پہ بہت زیادہ ہیں جو لاہور سے دور ہیں, اور مطلب ایسے ایریاز ہیں جو ہے نا جہاں پہ غربت بھی ہے پاورٹی بھی ہے, پھر انہوں نے پاورٹی ایلیویشن کی بھی بات کی ہے انمپلائمنٹ کی بھی بات کی ہے. تو یہ ساری چیزیں مل کے جب گورننس کی بات آئے گی تو لازمی بات ہے یہ ان کے دماغ میں یہ کئی بات تھی کہ ساؤتھ کے جو صوبہ ہے انہوں نے اس کو ڈلیور کرنا ہی کرنا ہے اور یہ ہوگا میرے خیال میں.
تو بہت شکریہ آپ کا. آپ ہمارے ساتھ اپنے سننے والوں کو بتا دیں کہ کرنل ریٹائرڈ مقبول آفریدی صاحب موجود ہیں جو سی پیک کی اسٹیئرنگ کمیٹی کے رکن ہیں یا غالباً رہ چکے ہیں, ان سے ہم پوچھیں گے کہ وہ کیا سمجھتے ہیں کہ کیا موجودہ حکومت سی پیک کے جو منصوبے کو آگے بڑھانے کے لیے جو کچھ اقدامات کرنے کا کہہ رہی ہے کیا وہ اس کو آگے بڑھا سکے گی.
اور میں اس میں ایک چیز ایڈ کرنا چاہوں گی کرنل صاحب کہ عمران خان نے کئی دفعہ یہ کہا کہ جو معاہدہ ہے اس کو سامنے لایا جائے, اور ایسا ہوا نہیں کہ وہ معاہدہ اپنی پوری شکل میں کبھی نظر آتا, ٹکڑوں میں ہمیں پتہ لگتا ہے یعنی پاکستان کو کہ اس میں سی پیک میں کیا کیا چیزوں پہ ایگریمنٹ ہوا ہے. تو کیا آپ کے خیال میں عمران خان اب اس پوزیشن میں ہوں گے کہ اس پورے معاہدے کو سامنے لا سکیں اور اس میں کچھ ترامیم بھی کر سکیں جو کہ پاکستان کے لیے فائدہ مند ہو؟
جی مقبول افریدی صاحب,
دیکھیں سی پیک ایک بڑا اچھا پروجیکٹ تھا اور یہ بی آر آئی کا حصہ ہے جیسا کہ ہمیں پتا ہے, تو میں اس کو لوں گا کہ جیسے یہ اکنامک ایرا ہے اور اکنامک ایرا کے لیے چائنا نے برج اینڈ روڈ انیشیٹو لانچ کیا ہے, اور برج اینڈ روڈ انیشیٹو کا ایک مین کمپونیٹ سی پیک ہے, اور سی پیک کا مین کمپونیٹ گوادر ہے, اور گوادر کا مین کمپوننٹ گوادر پورٹ ہے. تو اگر آپ اس سیکوینس میں چلیں گے جو کہ بیسک کانسیپٹ ہے سی پیک کا کہ گوادر پورٹ کو آپریشنل کر کے اس کو ہم نے کنیکٹ کرنا ہے کاشہر کے ساتھ, اور اس کے علاوہ بورڈ کو بھی آپریٹ کرنا ہے اور یہ کنیکٹیوٹی نے, تو اس سے دو چیزیں حاصل ہو جائیں گی. جب آپ پورٹ آپریشن کریں گے تو آپ ट्रांसशिपमेंट बहुत इजीली कर सकते हैं, जिसके लिए ना आपको रोड की जरूरत है और ना किसी कनेक्टिविटी की जरूरत है। जहाज आएगा, मदरशिप आएगा, वहीं पे अनलोड हो जाएगा, वहीं से बाकी जो सामान जो जिस मुल्क का है वो चला जाएगा। जैसे कि दुबई कर रहा है, दुबई क्या कर रहा है, ट्रांसशिपमेंट कर रहा है और टूरिज्म कर रहा है, जो चीजों पे दुबई चल रहा है। तो अगर दुबई ट्रांसशिपमेंट कर सकता है तो दुबई से तो हमारी एजुकेशन 1000 दर्जे बेहतर है, हम भी ट्रांसशिपमेंट कर सकते हैं। और अगर हमारी ट्रांसशिपमेंट शुरू हो जाती है तो $1 बिलियन हम कमा सकते हैं विद इन अ फ्यू ईयर हम कमा सकते हैं ये। और उसके बाद जब कनेक्टिविटी आ जाएगी, देखें अभी जो चाइना तकरीबन जो उसकी पोर्ट है ईस्टर्न पोर्ट से, वो 140 मिलियन TEU का काम कर रहा है।
तो लेकिन सवाल हमारा मकबूल साहब, हमारा सवाल ये है कि आया हमारी नई हुकूमत जो है उसको आप क्या अंदाजा लगा रहे हैं कि वो इस प्रोजेक्ट को, सी पैक को आगे बढ़ाने के लिए क्या ऐसे इकदाम कर सकती है जो वाकई इस मनसूबे को आगे चला सकें।
और उसमें पहली चीज तो यही है कि क्या वो इसको सामने पूरी तफसीलात इस मनसूबे की, मतलब कि आप लोग जो कि वाबस्ता हैं इस मनसूबे से, आप उन तफसीलात से आगाह हैं, और अगर ऐसे नहीं है तो ऐसे क्यों हुआ कि एक इतना बड़ा मनसूबा था लेकिन कौम को इसकी तफसीलात नहीं मिल सकी।
देखें मेन चीज जैसे कि सब बता रहे कि गवर्नेंस है, अगर गवर्नेंस जो अगर वो ट्रांसपेरेंट करता है इमरान खान तो सब चीजें अचीव हो जाती हैं। जहां तक सीपैक का तल्लक है तो सीपैक के अलावा तो हमारे पास कोई ऐसा प्रोजेक्ट नहीं है जिस हम अपने इकोनॉमी को रिवाइव कर सकते हैं। सीपैक मेन प्रोजेक्ट है जो हमारी इकोनॉमी को रिवाइव करेगा, इसलिए सीपैक को प्रायोरिटी वन इस मौजूदा हुकूमत के इमरान खान की हुकूमत को देनी चाहिए और इसको ऑपरेट करना चाहिए। जहां तक इस मनसूबे के आप कह रहे हैं कि ट्रांसपेरेंट नहीं है, इसको आम लोगों को इसके बारे में पता नहीं है, वो मैं आपसे एग्री करता हूं। अब ये डिपेंड करता है कि इमरान खान इसको किस तरह लेकर चलता है, बट आई एम श्योर कि इसमें कोई इतनी सीक्रेट चीजें नहीं होंगी। मेन $45 बिलियन थे वो आए थे, और $45 बिलियन के अलावा फिर कुछ बिलियन 10-12 बिलियन टोटल $62 बिलियन आ गए थे, जिसमें से ऑलमोस्ट 70% इन्होंने एनर्जी में दिए थे और बाकी इन्होंने रोड इंफ्रास्ट्रक्चर वगैरह को दिए थे। तो
अच्छा,
उसमें मैं तो ये कहूंगा कि ट्रांसपेरेंसी लाए और लोगों को कॉन्फिडेंस मिले, क्योंकि देखें ये एक इकोनॉमिक प्रोजेक्ट है और इकोनॉमिक प्रोजेक्ट में जब तक आप बिजनेस कम्युनिटी को कॉन्फिडेंस में नहीं देंगे जो अल्टीमेटली।
लेकिन वो इमरान खान ने कहा ना, इमरान खान ने अपनी पहली तकरीर में जो कामयाबी की बात की, उन्होंने कहा कि बिजनेस कम्युनिटी को साथ लेकर चलेंगे, जो पॉलिसी बनाएंगे वो उसके साथ साथ रखेंगे। तो हमारा
बहरहाल ये तो एक इतना तफसील तलब मसला है, और हम कर्नल साहब खुद भी कई दफा हमारे प्रोग्रामों में शिरकत कर चुके हैं और बातचीत जारी रहेगी। लेकिन मेरा ख्याल है कि एक बहुत अहम चीज है किसी भी मुल्क के लिए उसकी खारजा पॉलिसी, और इमरान खान ने बारहा ये बात कही है कि पाकिस्तान अपनी खारजा पॉलिसी में खासतौर पर अमरीका के जिक्र के साथ कि बराबरी की बुनियाद पर नहीं है ये। तो एक झलक हम अमरीका के बारे में तो नहीं, लेकिन क्योंकि इस पर तो उनकी बहुत दवाई है, लेकिन उन्होंने इंडिया के बारे में जो तबसरा किया है वो हम सुनते हैं, फिर हम अपने तमाम माहरीन से कहेंगे, एक एक मुल्क का करके हम तजिया करेंगे, लेकिन पहले एक झलक।
मुझे थोड़ा अफसोस हुआ ये पिछले चंद दिन ये इलेक्शन में कि जो हिंदुस्तान के मीडिया ने जिस तरह मेरी मुझे पोर्ट्रे किया, ऐसे लगा जैसे मैं कोई बॉलीवुड फिल्म का विलन हूं। यानी ऐसे लगा कि जैसे हर चीज जो हिंदुस्तान के लिए बुरी है वो होगी अगर इमरान खान ताकत में आ जाए। मैं वो पाकिस्तानी हूं जो समझता हूं कि अगर हमारे और पाकिस्तान और हिंदुस्तान के ताल्लुकात अच्छे होते हैं तो ये बरे सगीर के लिए बेहतरी है। अगर हम ये गुर्बत कम करना चाहते हैं बरे सगीर में, जो कि सबसे नंबर वन प्रायोरिटी होनी चाहिए किसी भी गवर्नमेंट की, तो सबसे बेहतर ये हो कि हमारी एक दूसरे से ट्रेड टाइज चले, हम एक दूसरे से तजारत करें, और जितना हम तजारत करेंगे दोनों मुल्कों का फायदा है।
तो तिजारत ज़ाहिर है कि ये तो एक फैक्ट है, लेकिन मैं शुरू करूंगी जब्बार साहब से, बहुत मुख्तसरन जब्बार साहब आप बताइए कि सबसे ज़्यादा इस वक्त किस बात की अहमियत है, किस मुल्क के साथ ताल्लुकात को सबसे ज़्यादा, किसी एक मुल्क को जो पाकिस्तान के लिए बहुत अहम है अपनी हर लिहाज से, अपनी दिफाई उमूर में भी, तिजारती उमूर में भी, और एक हमसाये होने के लिहाज से।
دیکھیں چین کے حوالے سے تو پہلے بات ہو چکی ہے, افغانستان اگر سی پیک میں آ جاتا ہے تو بہت اچھا ہوگا, پیس ریسٹور ہوگا. میرے لیے اہم پوائنٹ جو ہے سعودی عربیہ اور ایران کے اندر جو کانفلکٹ ہے اور ویزا ویز پاکستان کا جو رول ہے, یہ ایک بہت ہی اہم ہے. شکوک اور سسپیشن کی بنیاد پر معاملات چل رہے ہیں, اور یمن میں ایک ہیومینیٹیرین کرائسس پیدا ہو چکا ہے, لوگ بھوکے مر رہے ہیں, بچے بھوکے مر رہے ہیں. پاکستان کو ایک نیوٹرل رول پلے کرنا چاہیے ایران کے حوالے سے, سعودی عربیہ کے حوالے سے. یہ پوری مسلم امہ اور پورے ریجن پر اس کا امپیکٹ آئے گا, پورے ریجن پر, یعنی پوری گلف کوآپریشن کونسل, یو اے ای, قطر, کویت, سعودی عربیہ, ایران اینڈ پاکستان, اینڈ اف دی اپرچونیٹی از پرووائڈیڈ, افغانستان مل کر ایک ریجن میں ایک بہت بڑا وائبرنٹ اکنامک یونٹ بن سکتا ہے اگر اس میں ایفرٹ کی جائے. یہ ایک چیلنج ہوگا فورن پالیسی کے حوالے سے, عمران صاحب کے لیے ایک بڑا چیلنج ہوگا, اکنامک ریوائول کے حوالے سے بہت بڑا چیلنج ہوگا, کرپشن, اکاؤنٹیبلٹی, گورننس ایک بہت بڑے چیلنجز ہیں. نو ڈاؤٹ کہ وہ بہت بڑے چیلنجز ہیں, ان کو ایک ٹیم ہائر کرنا پڑے گی ایکسپرٹ کی, ٹیکنوکریٹس کی.
اچھا, بہت شکریہ, بہت شکریہ.
حوالے سے اکنامک پالیسی اور انویسٹمنٹ کے حوالے سے اپنا ایک پیکج, شارٹ ٹرم, میڈیم اینڈ لانگ ٹرم پالیسی دے دیں.
بہت شکریہ. ہمارے ساتھ طیب صدیقی ہیں, فارمر سفارتکار ہیں ٹیلی فون پر. جی, ایک سوال جو ابھی ہم نے بھارت کے حوالے سے بھی ابھی ایک سنا, یہ عام تاثر یہ ہے کہ عمران خان جب برسر اقتدار آئیں گے, پہلے سے بھی یہ تاثر تھا کہ تو ان کے تعلقات بھارت سے ویسے اچھے نہیں ہوں گے جیسا کہ نواز حکومت کے دور میں رہے یا کوشش کی گئی,
بلکہ بھارت میں یہ خیال ظاہر کیا جاتا رہا تمام میڈیا کی طرف سے بھی.
تو کیا کہیں گے آپ طیب صدیقی صاحب کہ کیا آنے والی جو حکومت ہے عمران خان کی, پی ٹی آئی کی, وہ کیا بھارت سے تعلقات کو بہتر بنانے کے لیے مزید کوششیں کرے گی, اگر وہ کرے گی تو کس انداز میں کہ تعلقات بہتر ہو سکیں گے؟ کشمیر کا مسئلہ تو ظاہر ہے کہ بڑا ایک گھمبیر مسئلہ ہے, اس پر انہوں نے کہا ہے بات تو ہوگی, لیکن اوور آل کیسے تعلقات بہتر ہو سکیں گے پاکستان بھارت کے ساتھ, کے دونوں کے درمیان تجارتی تعلقات بھی بڑھیں اور دوسرے تعلقات بھی؟
عمران خان نے اپنی پہلے ایڈریس میں کہ امریکن آج ہم لوگ ابھی کچھ سالڈ ایڈریس کے لیے جوڑنا, کیونکہ یہ اپنی طور میں چائنا سے بس بوجھ کر رہی اور بول بھی چائنا سے یہ ریجن کافی سب بھی جو ہے وہ یہ ہے کہ بھارت اور ہمارے یہاں کے ساتھ پڑوسی ہمارے یہاں کے ساتھ پہلے خاصے خاصے سے دیے جائیں اور انٹرنلی.
بہت شکریہ, بہت شکریہ طیب صدیقی صاحب. آپ کی آواز کی کوالٹی غالباً ہمارے فون لائن پر بہتر نہیں آ رہی, تو بہت شکریہ. آپ نے دوبارہ کوشش کرتے ہیں. ظفر طاہر صاحب ہمارے ساتھ موجود ہیں, یو ایس پاک ریلیشنز کے ایک ماہر ہیں اور دو دفعہ ڈیلیگیٹ بھی رہ چکے ہیں اپنی پارٹی کے یہاں پر امریکہ میں. کیلیفورنیا سے ہمارے ساتھ لاس اینجلس سے موجود ہیں ظفر طاہر صاحب. آپ کیا دیکھتے ہیں کہ پاکستان اور امریکہ کے تعلقات کے حوالے سے جو عمران خان نے آج بات کی ہے کہ وہ باہمی اور متوازن طریقے سے قائم کرنا چاہتے ہیں, اس پر آپ کے پاکستانی امریکیوں کا کیا موقف ہوگا, اور آپ کیا سمجھتے ہیں کہ کس طرح عمران خان اپنی ٹیم کو آگے لے کر چلیں گے کہ پاکستان امریکہ کے درمیان متوازن تعلقات قائم ہو سکیں؟
یعنی خاص طور پہ اس لیے بھی کہ کچھ سخت بیانات بھی پہلے آئے ہیں.
جی 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 بولیے.
جی, میں سب سے پہلے تو آپ کا شکریہ کہ آپ ہمیشہ پاکستانی امریکنز کو موقع دیتی ہیں اور وائس آف امریکہ موقع دیتا ہے. پاکستانی امریکنز بہت بڑی تعداد میں, میں کہتا ہوں واضح اکثریت میں, پی ٹی آئی کے حامی ہیں, عمران خان کو پسند کرتے ہیں, ان کا عمران خان سے ایک رابطہ ہے. عمران خان کئی دفعہ امریکہ آ چکے ہیں, کینسر ہاسپٹل کی فنڈ ریزنگ کے سلسلے میں, نمل یونیورسٹی کی فنڈ ریزنگ کے سلسلے میں اور پی ٹی آئی کے لیے. مگر پاکستانی امریکنز جو ہیں وہ عمران خان کو ایک کامیاب لیڈر کے طور پہ جانتے ہیں. ان کو یہ پتا ہے کہ کام کوئی بھی مشن اگر آپ عمران خان کو دیں تو وہ آگے چل کے اس کو صحیح سے پورا کرتے ہیں, اور وہ عمران خان کو اپنے پیسے سے ٹرسٹ کر کے دیکھ چکے ہیں. یہ ٹرسٹ بڑا ضروری ہے. جہاں تک پاکستان امریکہ کے تعلقات کی بات ہے تو میں بھی ایز اے پاکستانی امریکن بھرپور کوشش کروں گا, باقی لوگوں کو بھی کرنی چاہیے کہ وہ پاکستان کے لیے لابی کریں, عمران خان کے لیے لابی کریں, और अमेरिका और पाकिस्तान को कॉमन ग्राउंड ढूंढना पड़ेगा उन इश्यूज पे जहां पे उनके नजरियात में मुसालमत है, जहां पे वो समझते हैं कि साथ बैठ के काम कर सकते हैं। आज इमरान खान ने अमेरिका का खास तौर से जिक्र किया। इमरान खान अमेरिका से बहुत अच्छी तरह वाकिफ हैं, उनको पता है कि यहाँ का निज़ाम किस तरह चलता है। उनकी टीम में मौजूद लोग हैं जो अमरीका में रह चुके हैं, अमेरिका में पढ़ चुके हैं। मैं ये समझता हूँ कि इमरान खान को जिस तरह प्रोजेक्ट किया गया इलेक्शन से पहले और उन पे एक ये थप्पा लगा दिया गया तालिबान खान का, ये सरासर गलत है। इमरान खान वो करेंगे जो पाकिस्तान के लिए बेहतर होगा, और जो पाकिस्तान के लिए बेहतर होगा लॉन्ग रन में वो अमेरिका के लिए बेहतर होगा। अमेरिका भी चाहेगा कि एक मजबूत पाकिस्तान उभरे। हम देख चुके हैं कि 15 साल पहले तुर्की का क्या हाल था और उर्दुगान साहब के आने के बाद तुर्की का क्या हाल हुआ। ऑफ कोर्स वी कैन डिसएग्री के आजकल उर्दुगान साहब जो कर रहे हैं उससे हर कोई अग्री नहीं करता है, मगर एक सी चेंज की जरूरत है, एक डायनेमिक चेंज की जरूरत है पाकिस्तान में, जिसको अमेरिका वेलकम करेगा, पसंद करेगा और अमेरिका को पसंद करना चाहिए। यहाँ पे मैं ये समझता हूँ कि पाकिस्तानी अमेरिकन पे भारी एक जिम्मेदारी है कि वो अपने इलेक्टेड ऑफिशियल्स को रीच करें और उनको बताएं कि पाकिस्तान में क्या होने जा रहा है। पहली दफा एक हुकूमत आई है जो ये बेड़ा लेके उठी है कि उसने करप्शन का खात्मा करना है, उसने गुड गवर्नेंस लानी है, और सबसे बढ़ के कराची में एक बड़ी पार्टी के तौर पे उभरी है। और इमरान खान ने जो कराची में खिताब किया उसमें आखिरी चीज उन्होंने ये बताई जो कि अमरीकियों के लिए भी बड़ी इंपॉर्टेंट है कि वो हर काम मेरिट की बुनियाद पे करेंगे।
बिल्कुल, और तवक्को ये करनी चाहिए, जाहिर है एक नई हुकूमत आ रही है कि ये तमाम वादे पूरे होंगे। अच्छा नुमान साहब, एहतसाब की भी बात हुई है, बहुत मुख्तसर आप बताइए कि इमरान खान ने कहा मैं सबसे पहले खुद को एहतसाब के लिए पेश करूंगा, तो क्या आपको ये इम्कान नजर आता है, क्योंकि अब तो उनकी सूबों में भी है और सेंटर में भी है, कम अज कम लगता है कि एक सूबे में है और एक में हो भी सकती है, तो क्या एहतसाब, उन्होंने कहा 300-400 लोगों का एहतसाब किया जाए, क्या ये मुमकिन हो सकेगा?
देखिए मुमकिन तो है,
मेरा ख्याल है कि उनसे हमारा राब्ता मुनक़ता हो
गया। ये सवाल अगर
हमारे साथ
मिर्ज़ा हामिद हसन बताए, हमें
डॉक्टर जब्बार साहब हमारे साथ मौजूद जी। डॉक्टर जब्बार साहब आप इस सवाल का जवाब दे दीजिए।
जी जी, देखें मुझे याद आ रहा है कि जब ये फिलीपीन में, हेलो
जी जी बोलिए बोलिए
जी, फिलीपीन में जब अल्मीडा मार्कोस की गवर्नमेंट थी, याद होगा आपको, तकरीबन 4-6 अरब डॉलर स्विट्जरलैंड में इलिसिट जो अर्न हुई थी फिलीपीन में वो लेकर गए थे वापस। और उसके बाद जो नई गवर्नमेंट आई उन्होंने पार्लियामेंट्री कमीशन ऑन गुड गवर्नेंस कायम किए, जो कि यूनिक मिसाल थी। इमरान खान साहब को ऐसे एक्सपर्ट्स लेने चाहिए और एक ऐसा कमीशन बनाकर स्विट्जरलैंड जाना चाहिए और अकाउंटेबिलिटी का प्रोसेस रिपैट्रिएशन ऑफ द इलिसिट मनी से शुरू करना चाहिए। और जो वॉलंटरली जो देखें एमनेस्टी स्कीम जो है वो कोई मूव नहीं है पाकिस्तान के इकोनॉमिक रिवाइवल के लिए, एब्सोल्युटली एक पॉलिटिकल मूव थी। नवाज शरीफ की गवर्नमेंट और इसके साथ पीपल्स पार्टी वगैरह दीगर लोग शामिल थे, उससे कोई बेनिफिट मैसमेंट नहीं हुआ। और जो माइक्रो इकोनॉमिक्स के एक्सपर्ट हैं, इकोनॉमिस्ट हैं, जो समझते हैं कि एमनेस्टी स्कीम्स टाइप की जो चीजें हैं उससे इकोनॉमी नहीं चला करती,
तो
आखिर होता है कि
अगर हम आखिरी सवाल अगर हम ये कर लें कि बैरूनी महाज पर जो एक बड़ा चैलेंज है कि बैरून दुनिया में पाकिस्तान का एतमाद बहाल किया जाए, इस हवाले से
इमरान मलिक साहब,
ब्रिगेडियर साहब, क्या इमरान खान की हुकूमत से क्या तवक्कात आपको वाबस्ता हैं इस हवाले से, बैरूनी दुनिया में पाकिस्तान का एतमाद कैसे बहाल करेंगे, खासतौर पर दहशत गर्दी के हवाले से जो खतरात मौजूद हैं कि उस पर कुछ हो सकता है या पाबंदी?
पाकिस्तान और अमेरिका में जो सबसे बड़ा इशू है अमेरिकन पॉलिसी है जो कि साउथ एशिया की तरफ है, जो कि क्लियरली इंडिया की तरफ बायस्ड है, और वो चाहता है कि पाकिस्तान जो है वो हिंदुस्तान की हेजमनी और डोमिनेशन कबूल कर ले। जहां तक टेररिज्म की बात है तो इस वक्त पाकिस्तान के अंदर कोई ऑर्गेनाइज टेररिस्ट ग्रुप मौजूद नहीं है, तो सबके सब अभी अफगानिस्तान की ईस्टर्न प्रोविंसेज में है जहाँ पे वो पाकिस्तान के खिलाफ ऑपरेट हो रहे हैं। तो मेरे ख्याल में अगर पाकिस्तान और अमेरिका ने मिलकर अगर काम करना है खासतौर पर टेररिज्म के खिलाफ, तो अफगानिस्तान के अंदर जो टेररिस्ट इशू है इसका एक रीजनल सोल्यूशन ढूंढना पड़ेगा जिसमें पाकिस्तान, अफगानिस्तान, ईरान, रशिया और चाइना शामिल हों, और ये सब मिलकर अमेरिका के साथ इस बच्चे का हल ढूंढ सकते हैं। पाकिस्तान के अंदर जब तक अफगानिस्तान बेस्ड टेररिस्ट ऑपरेशन खत्म नहीं होते हैं, मेरे
میرے خیال میں اس علاقے میں امن نہیں آ سکتا.
بہت شکریہ آپ کا, بالکل ہمارا پروگرام کا جو وقت ہے ختم ہو رہا ہے. تو بریگیڈیئر عمران ملک صاحب آپ کا, آپ اور عبدالجبار خان صاحب ہمارے ساتھ ہیں, دونوں کا شکریہ. ہماری اگلی ٹیم آ گئی ہے اور ہمارا یہ پروگرام جاری رہے گا الیکشن کے بارے میں خصوصی نشریات مبشر اور شہناز نفیس. شہناز عزیز کو اور یاسمین جمیل کو اجازت دیجیے. سعدیہ اسد ہماری پروڈیوسر تھیں. ہم سب کی طرف سے خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.